نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير سورة الكهف پہلی آیت سے ہم شروع کریں گے بسم اللہ الرحمن الرحیم الحمد للہ الذي انزل على عبده الكتاب ساری تعریفیں اس اللہ کے لیے جس نے نازل کی اپنے بندے پر کتاب اور یہ کتاب کیسی ہے وَلَمْ يَجْعَلْ لَهُ عِوَجًا اور اس میں اس نے کوئی ٹیڑھا پن نہیں رکھا کروکڈنس نہیں کوئی کجی نہیں اور کیا خوبی ہے اس کتاب کی قَيِّمًا لِيُنذِرَ یہ کتاب بالکل سیدھی ہے تاکہ خبردار کرے کس چیز سے بَأْسًا شَدِيدًا مِنْ لَدُنْهُ ایک بہت بڑی آفت سے اس کی طرف سے دو آیات ہیں لیکن پورے قرآن پاک کے نزول کا مقصد اس میں آ گیا اور یہ کیا کرتی ہے کتاب وَيُبَشِّرُ الْمُؤْمِنِينَ اور خوشخبریاں دیتی ہے ایمان والوں کو کون ہوتے ہیں ایمان والے اس کا جواب آگے الَّذِينَ يَعْمَلُونَ الصَّالِحَاتِ جو لوگ صالح عمل کرتے ہیں کیا خوشخبری ہے اَنَّ لَهُمْ اَجْرًا حَسَنًا کہ ان کے لیے بہت اجر حسن ہے بہت اچھا بدلہ ہوگا اور ساتھ کیا ہوگا مَا كِسِينَ فِيهِ عَبَدًا وہ اس میں ہمیشہ ہمیشہ رہیں گے چلے ایک تو اس کتاب نے کام کیا تبشیر کا ایمان لا کر عمل صالح کرنے والوں کو اور ہمیشگی کی جنت کا اور کیا کرتی ہے وَيُنذِرَ الَّذِينَ اور ڈراتی ہے یا تاکہ آگاہ کرے ان لوگوں کو قَالُ اتَّخَذَ اللَّهُ وَلَدًا جنہوں نے کہا کہ اللہ نے بیٹا بنایا ہے بیٹے بنانا یا اللہ کی اولادیں بنانے والوں کو یہ کتاب وارن کرتی ہے اور آپ جانتے ہیں کہ فی زمانہ مسیحیت یا کرسچینٹی وہ فیمس ریلیجن ہے جو اللہ کی اولاد بناتا ہے اور آج کے دور کی جو دجالیت کی اصل جڑ ہے وہ یہی سوچ ہے جس میں تثلیث کی بنیاد پر پورے نظام کو مختلف طریقے سے پیچھے کیا اور آپ کہہ سکتے ہیں کہ پاپ کے قصے ہیں وہ سارے لیکن نام عیسیٰ علیہ السلام کے ساتھ ہے تو گویا کہ ایسی تمام چیزوں کو یہ کتاب ہائی لائٹ کرتی ہے اب یہ کتاب آئی کن کے پاس کوشچن ہے کما لہم بہی من علم ولا لی آبائہم ان کے پاس آئی جن کو اس کے بارے میں نہ کچھ پتا تھا نہ ان کے باپ دادا کو پتا تھا یعنی یہ جو عقائد انہوں نے حضرت عیسیٰ کے بارے میں یا دنیا میں جینے کے بارے میں گھڑ لیے تھے یہ بغیر علم کے عقائد تھے یہ صرف ان کے سنی سنائی باتیں تھیں اور کبرت کلیمتن تخرج من افواہہم بہت بڑی بات ہے جو ان کے منہوں سے نکل رہی ہے کیا کہ اللہ نے بیٹے بنائے آپ نوٹ کریں گے سورۃ نحل سے لے کے اب تک تین چار دفعہ یہ موضوع آیا ہے اور لگتا ہے کہ اللہ تعالیٰ کو جن باتوں پہ غصہ آتا ہے اس میں ایک بات اس کی اولاد بنانا خیر این یقولون الا کذبا وہ نہیں کہتے مگر سراسر جھوٹ یہ پانچ آیات قرآن کے بارے میں ہے آگے انشاءاللہ اگلی آیت نبی کے بارے میں اس کو بعد میں دیکھیں گے یہ جو میں نے ابھی کیا ہے نا اس کو تفسیری ترجمہ کہتے ہیں ایک ہوتا ہے لفظی ترجمہ ورڈ ٹو ورڈ اس سے کیا فائدہ آپ کو ہوگا اگر آپ اس صورت کا یاد کر لیں گے کہ جب اگلے جمعے یا اس کے یاد ہونے کے بعد آپ پڑھیں گے عربی میں تو آپ کو ساتھ ہی اردو میں سمجھ آئے گی دوسرا ایک ترجمہ ہوتا ہے جس کو آپ بامحاورہ ترجمہ کہتے ہیں فلوئنٹ ٹرانسلیشن وہ کیا ہوتا ہے جب آپ کے سامنے لکھا ہوگا پڑھیں گے تو بات سمجھ آئے گی لیکن یہ جو بات میں نے کی ہے نا یہ تفسیری ترجمہ ہے ہلکی سی وضاحت ہوتی ہے اس میں نہ بہت نہ کم لیکن اس سے ایک مفہوم سمجھ آتا ہے اور قرآن پڑھنے کا یہی انداز ہے پتلی پتلی لیئرز کی صورت میں سیکھو جیسے آپ دیکھیے سب سے اچھا کیک کون سا ہوتا ہے ایک ہی موٹی سی تہ نہیں پتلی لیئر کہیں فروٹ ہے کہیں کریم ہے کہیں اس میں چاکلیٹ ڈالتے ہیں قرآن سیکھنے کے یہ اسٹیپس ہوتے ہیں اپنے دل کو اس کے ساتھ تیار کرنا ہو تو یہ چیزیں سمجھ آتی ہیں اب آپ اس چلیں گے پیچھے الحمدللہ قرآن پاک میں لفظ الحمد سے اور بھی صورتیں شروع ہوتی ہیں دو تو آپ پڑھ چکے یاد ہیں سورۃ الفاتحہ الحمدللہ رب العالمین اور کون سی سورۃ الحمدللہ سے شروع ہوتی ہے سورۃ الاعراف الحمدللہ یہاں بھی الحمدللہ ایک صورت اور آئے گی جہاں تب بتاؤں گی. کیا پتہ چلا کہ ساری تعریفیں اس ذات کے لیے ہیں. اور لفظ الحمد ہم سورت فاتحہ سے پڑھتے آ رہے ہیں, سارے شکر ساری تعریفیں. دنیا میں کچھ چیزوں کی ہم تعریف کرتے ہیں لیکن کچھ کا شکر ادا کرتے ہیں. مثلا آپ باہر گئے, آپ نے مثال ایک بڑا خوبصورت درخت دیکھا, آپ کہتے ہیں ہاؤ بیوٹیفل دس, کتنا پیارا ہے یہ. کیا کیا آپ نے؟ تعریف کی ہے لیکن شکر تو نہیں کیا, کیونکہ وہ پیارا ہے کہ نہیں آپ کو اس سے کوئی زیادہ فرق نہیں پڑا. لیکن بھوک لگی تھی اور کسی نے لا کر آپ کے سامنے کھانا رکھ دیا تو آپ پھر کہتے ہیں الحمدللہ, اس میں آپ نے کیا کیا؟ شکریہ ادا کیا کیونکہ آپ بھوکے تھے. جب لفظ الحمد کہتے ہیں نا تو اس میں ساری تعریفیں سارے شکر. ذرا امیجینیشن میں لائیے, کیا واقعی ساری تعریفیں اور سارے شکر مالک کے کرتی ہوں؟ کہیں دوسروں ہی کے گن تو نہیں گاتے رہتے؟ اکثر ہم دوسروں کی تعریفیں کرتے ہیں یا اللہ کی تعریفیں کرتے ہیں, یہ ہر ایک اپنے آپ سے پوچھے. لیکن یاد رکھیے, ایمان والے کے دل میں اللہ کی اتنی محبت, اتنی سچائی ہوتی ہے, وہ شکر کے جذبوں سے مغلوب ہوتا ہے, سیچوریٹڈ. اللہ جو مجھے دیا کسی کو نہیں دیا, جیسا مجھے بنایا کسی کو نہیں بنایا, جیسی اولاد میری ویسی کسی کی نہیں, جیسے میرے شوہر کسی کے نہیں, جیسی میری بیوی ایسی کسی کی نہیں, جیسے میرے بھائی ایسے کسی کے نہیں. آپ یہ پٹی پڑھیں, آپ یہ تسبیح پڑھیں دن میں ایک دو بار, میں کہتی ہوں 90% ڈپریشن آپ کا دور ہوگا. شکر کا اپوزٹ ڈپریشن کیا ہے؟ ڈپریشن ہے. کیسے؟ مجھے کیا ملا, میرے ساتھ کیوں ہو گیا, صرف میرے ساتھ کیوں, ہمیشہ کیوں, یہ بھی ٹھیک نہیں, وہ بھی ٹھیک نہیں, ایسا بھی نہیں, ویسا نہیں. آپ دن میں ہر نماز کے بعد الحمدللہ 33 بار پڑھتے ہیں نا, 5 سے ضرب دے لیجئے, 33 × 5 = 165. آپ 160 ٹائم کہتے ہیں الحمدللہ 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 الحمدللہ, اور دل آپ کا نہ شکریوں سے بھرا ہوتا ہے, دل آپ کا دکھ سے بھرا ہے. میں کوئی بدعت نہیں ایجاد کرنا چاہتی, لیکن آپ اگر ڈپریسڈ فیل کر رہے ہیں, کبھی آپ کو زندگی گھٹی ہوئی لگے, کبھی لگے کہ میرے ساتھ کیوں ایسا ہوتا ہے, تو آپ یہ الحمدللہ ہر نماز کا اردو میں پڑھیں. 33 ٹائم ہے نا, بیٹی کا الحمدللہ, بیٹا ملا الحمدللہ, آنکھ ملی الحمدللہ, یعنی اردو میں بول دیں آنکھ کا شکریہ کان. یقین کریں 33 تو بہت چھوٹا عدد ہے, آپ کو ہر نماز میں کئی اور چیزیں بھی یاد آ رہی ہوں گی لیکن 33 کا عدد ختم ہو چکا ہوگا, کیونکہ سورت ابراہیم اللہ تعالیٰ فرماتے ہیں وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا. تو زندگی میں ایک رویہ نوٹ کر لیں, بی پازیٹیو. پازیٹیوٹی شکر کا دوسرا نام ہے. وہ کہتے ہیں کہ جو نہیں ملا اس کا غم نہیں, کیونکہ جو ملا ہے وہ بھی کسی سے کم نہیں. آپ کی زندگی گزارنے کا سنیریو چینج ہو جائے گا, اور پازیٹیوٹی اندر ہوگی نا تو ٹھوکر لگے گی تو اندر سے پازیٹیوٹی نکلے گی, مثبت سوچ نکلے گی, اور اگر اندر کوڑ بھرا ہوا ہے تو چوٹ پڑے گی تو اندر سے پھر گالیاں اور بد دعائیں رونا دھونا نکلے گا. میرے ہاتھ میں یہ کپ ہے, اس میں کافی تھی, میں عام پی رہی ہوں, آپ کو پتہ بھی نہیں لگ رہا اس میں کیا ہے. ویسے بتا دوں کافی نہیں ہے, جو کافی لورز ہیں ان کو بتا رہی ہوں. اب آپ دیکھیے کہ اگر میں اس کا ڈھکن کھول دوں اور یہ میرے ہاتھ میں اور میں تھوڑا سا صرف لے لوں, آپ کو نہ بھی پتہ چلے تو آپ کو نہیں پتہ لگے گا اس میں کیا ہے. بالفرض یہ یہاں میرے ہاتھ میں اور ادھر سے یہ سسٹرز جلدی میں بکلاہٹ میں گزریں تو مجھے کونی سے ٹکر مار دیں تو کیا ہو, اس کا کچھ قطرے گریں گے نا, اس وقت آپ کو پتہ چل جائے گا اس میں کیا تھا. اگر اس میں کافی ہوگی نا تو کافی گرے گی, جوس تھا تو جوس گرے گا, اور اگر میں کوئی دوا پی رہی ہوں اس وقت تو وہ گرے گی. بس عام حالات میں نہیں پتہ چلتا کہ ہمارے اندر کیا ہے, جب ٹھوکر لگتی ہے ٹکرتا ہے تو پھر اندر سے پتہ نکلتا ہے کہ ہم کون ہیں. تو اس لیے کھیل وتھ کائنڈنیس, اگر آپ کے اندر سچ ہوگا تو کسی انسان سے آپ نہیں الجھیں گے, آپ دکھوں میں بھی کہیں گے الحمدللہ. مثلا جیسے گاڑی کا جھٹکا لگا, کسی کی عادت ہے, جھٹکا لگا تو کہتی ہیں الحمدللہ, تو ساتھ بیٹے کو غصہ آ گیا, کیا مطلب شکر کیا کہ جھٹکا لگا ہے؟ نہیں, صرف جھٹکا ہی لگا ہے, ٹانگ نہیں ٹوٹ گئی, صرف گاڑی کا دروازہ لگا ہے, ہم نہیں نکل کے باہر گر گئے, تو الحمدللہ. زندگی گزارنے کا سب سے خوبصورت ورژن الحمدللہ. آپ کو دنیا میں کبھی غم نہیں آئے گا, کبھی آپ بیماریوں میں دکھی نہیں ہوں گے, سب کچھ ہونے کے باوجود آپ کی زبان اللہ کی حمد کے ترانے گائے گی اور ہم پڑھ چکے ہیں سورۃ الاعراف میں پہلا جملہ جو جنتیوں کی زبان پہ جنت میں جانے کے بعد آئے گا، الحمدللہ الذی ہدانا لہذا، ساری تعریفیں اس ذات کے لیے جس نے ہمیں یہاں آنے کا راستہ دکھا دیا، وما کنا لنہتدی، جدھر ہم پہنچ ہی نہیں سکتے تھے. اب سوال پیدا ہوتا ہے اس وقت آپ کس پہ اور میں کس پہ الحمدللہ کریں کہ اللہ نے ہمیں یہاں آنے کا موقع دیا. کتنی دفعہ پلان چینج ہوا ہوگا، کتنی ہرڈلس تھیں، نہیں آ سکتے تھے، سوچ بھی لیا تھا نہیں جاتے، اللہ لے آیا. تو زندگی میں خوش رہنے کے مواقع ڈھونڈا کریں، اور یہاں جس خوبی کی بات ہے وہی آج آپ کی میری زندگی میں بھی ہے، اور وہ کیا ہے؟ تعریف کس بات پہ اللہ کی؟ کیونکہ اس نے انزل علی عبدہ الکتاب، اس نے اپنے بندے پہ کتاب اتاری. بہت مارکا آرا جملہ ہے، اللہ کا ایک بہت بڑا مارکا ہے، یہ اللہ تعالیٰ کا ایک شاہکار ہے کہ ایک ایسا بندہ جو لکھنا پڑھنا بھی نہیں جانتا تھا اور اس کے سینے پہ ایک ایسی کتاب اتار دی کہ جو دل کے بند تالوں کو کھول دیتی ہے، وہ کتاب جو دکھی دلوں کے اوپر مرہم بنتی ہے، بیماروں کو صحت بن جاتی ہے، بے ہدایتوں کے لیے الہادی بن جاتی ہے، ڈپریس لوگوں کے لیے یہ کتاب رحمت. میں کہتی ہوں سارے ہاسپٹل بند ہو جائیں، ساری جیلیں بند ہو جائیں، سارے کرائسس سینٹر بند ہو جائیں، سارے سائیکاٹرسٹوں کی جابز ختم ہو جائیں، اگر کم از کم ہم مسلمانوں کو یہ کتاب سمجھ آ جائے. آپ اس ملک کے ریسورسز دیکھیے کہاں کہاں لگ رہے ہیں، لگ رہے ہیں نا. اور الحمدللہ ویسٹرن کنٹریز اس لحاظ سے بہت خوش قسمت ہیں کہ وہ لوگوں کو دکھی دیکھتے ہیں نا تو کچھ کرنا چاہتے ہیں، کچھ ان کے لیے تو کرتے ہیں، لیکن ایک نیگیٹیوٹی بھی ہے، وہ ریزن آف دکھ نہیں ختم ہوتے. چھوٹی سی مثال دیتی ہوں تاکہ آپ کو اور مجھے صرف اس وقت اس الحمد کو سمجھنے میں تھوڑی سی تو مدد ہو. آپ دیکھیں کہ کہیں ایک گھڑا ہے، ایک پہاڑ ہے، اس کے ساتھ ایک ڈچ ہے، اور وہاں خطرہ یہ ہے کہ کوئی بھی گرے گا تو اس کو چوٹ لگ جائے گی. اب ایک طریقہ کیا ہے کہ اس کے بالکل قریب ایک ہاسپٹل بنا دیا جائے اور ایک ہڈیاں جوڑنے والا ڈاکٹر بیٹھ جائے وہاں، اس امید پہ کہ چونکہ یہاں سے گرنے کا خطرہ ہے اور کوئی گرے گا تو فوری ہم ایمبولنس بھیج کے بلا لیں. دیکھنے میں یہ کتنا شاندار کام ہے، ہم کہیں گے ہاؤ جینیس دے آر کہ یہ گرتے ہی پکڑ لیتے ہیں. اس کے برعکس ایک دوسری سوچ ہے، ہاسپٹل بنائیں گے، ہڈیاں جوڑیں گے، ایمبولنس بلائیں گے، اتنے خرچے، اتنا کیوں نہ ذرا سوچ کے تو اس گھڑے کو ہی بند کر دیں، لوگ گرے ہی نا. مجھے بتائیے کون سی سوچ اچھی ہے. پہلی میں گلیمر زیادہ ہے، دوسری میں ریئلٹی ہے. اسلام کا مزاج دوسرا ہے، ویسٹ کا مزاج پہلا ہے. اسلام وہ سارے لوپ ہولز بند کر دیتا ہے جہاں سے لوگوں میں ڈپریشن آتا ہے، اور ویسٹ کیا کرتا ہے؟ ڈپریس لوگوں کے لیے بہترین انتظامات کرتا ہے. ایک ہوتا ہے پریکاشن، پریکاشن کہتا ہے پہلے سے بچ جاؤ. اسلام کا انداز پریکاشن ہے. پچھلی صورت میں پڑھ کے ہیں لا تقرب الزنا، وہ سارے دروازے ہی بند کر دو جس سے زنا کا رستہ کھلتا ہے. یہ ہے اسلام کا پریکاشن. جب آپ اسلامیکلی اس کتاب کے اوپر غور و فکر کرتے ہیں نا تو زندگی سے بہت سارے جھٹکے اللہ کے حکم سے ویسے ہی نکل جاتے ہیں. چلیے اتنا ہی کافی ہے. اب دوسری بات دیکھیے، یہاں نبی صلی اللہ علیہ وسلم کو عبد کہا گیا، اس پہ ہم پیچھے بات دو تین دفعہ کر چکے ہیں. سبحان الذی اسرا بعبدہ میں بھی عبد تھا، یہاں بھی اللہ کے نبی کے لیے عبد ہے. اور قرآن کا یہ مزاج ہے، جہاں بھی اللہ تعالیٰ کے نبی کے ساتھ کوئی بڑی بات ہوتی ہے نا، جیسے معراج پہ لے جایا جانا ایک انیوژل واقعہ تھا، تو وہاں آپ کو عبد کہا گیا. اسی طرح ہم کیا کہتے ہیں، اشہد ان لا الہ الا اللہ واشہد ان محمدا عبدہ ورسولہ، تو سیدھی سی بات ہے کہ اللہ کے نبی خود عبد تھے، عبودیت کے رنگ میں رنگے ہوئے تھے، ایاک نعبد ویاک نستعین پہ غور و فکر کرتے تھے. تو اگر آج اللہ کے نبی عبد ہو کر اتنے اعلیٰ کام کر گئے تو میرے آپ کے لیے تو پھر کیا مشکل ہے. تو ضرورت ہے اس بات کی کہ ہم بھی عبدیت اور بندگی کے رنگ میں ڈوبے رہیں. اور یاد رکھیے، یہ عبودیت ایک انسان کی معراج ہے. اور عبد کون ہوتا ہے؟ تین چیزیں لکھ لیں. عبادت کرنے والا کون ہوتا ہے؟ عبد. غلام، اطاعت کرنے والا، اور عاجز. یعنی آپ اس کو تین انگلش کے لفظوں میں بہت آسانی سے سمجھ سکتے ہیں، ورشپر، سبمشن، سبمٹ کرنے والا، اطاعت، اور سلیوری، غلامی. یعنی اللہ جب کہے عبادت کرو تو عبادت بھی کرے، फिर उस इबादत के बाद अल्लाह अगर किसी काम के करने का हुक्म दे तो वो भी करे, यानी रब को मानो तो रब की भी मानो। और तीसरी बात है ये सब करके फिर अपने आप को गुलाम ही महसूस करे, अल्लाह ताला आपको मुझे सही मानों में अब्द बना दे। आपने नाम सुना होगा इमाम गजाली का, उनकी एक किताब है बड़ी मारूफ, तो उसमें एक मिसाल देते हैं, कहते हैं तुम्हें पता है कि बंदगी क्या है, अबूदियत क्या है, कि अल्लाह के हाथ में बंदा अपने आप को ऐसे दे दे जैसे मुर्दा खुद को नहलाने वाले के हाथ में दे देता है। तोड़ो मोड़ो इधर झुकाओ, नो रेजिस्टेंस, कोई रेजिस्ट नहीं करता आगे से, अल्लाह के हर मामले पे कहिए या का नाबुद, बस इसके बाद देखेंगे ज़िंदगी कितनी खूबसूरत होती है। फिर इसके बाद आप देखिए कि कुरान पाक की तारीफें हैं, अल किताब, पहली चीज़ अगर 1, 2, 3 करके लिखेंगे ना तो 5 आयतों में आपको कम अज़ कम 6 खूबियाँ निकलेंगी कुरान की। पहली बात, किताब क्या है, कुरान क्या है, अल किताब, ताल्लुक, किताब नबी सल्लम पर नाजिल हुई, हालांकि आप सब जानते हैं कि कुरान बोल कर नाजिल हुआ, लेकिन फी लौहे महफूज ये किताब सूरत में मौजूद है। खैर कैसी है ये किताब, वलम यजल लहू इवजा, कोई टेढ़ापन नहीं है इसमें। टेढ़ापन क्या होता है, थोड़ी सी इस पर बात करेंगे। देखिए इवज का लफ्ज़ है ना, आइन वो जीम है, अगर आइन की जेर के साथ पढ़ें तो इवज है, और आइन की ज़बर के साथ भी अवज होता है, क्रूकेडनेस। मैं आपको इसकी एक छोटी सी मिसाल देती हूँ, ये देखिए ये पेंसिल है ना, ये सीधी है बिल्कुल, अब मुझे पानी ज़ाया करना पड़ेगा, लेकिन ना कोई बात नहीं, पानी को पौधों में डाल दें। अब आप ये देखिए सीधी है ना, अब आपको कैसी लग रही है, अगर मैं इसको सीधा भी रखूँगी ना तो पानी का एक अक्स होता है कि ये टेढ़ी दिखती है, इसमें ये टेढ़ी दिख रही है, लेकिन जब इसको बाहर निकालेंगे ये फिर सीधी है। इवज कहते हैं ऐसे क्रूकेडनेस को, हो चीज़ सीधी लेकिन दूसरों को टेढ़ी दिखे। आज लोगों ने कुरान की दुश्मनी में एड़ी चोटी का जोर लगा दिया, कुरान की दुश्मनी कैसे, इसके अहकामात, औरत मर्द की डिस्क्रिमिनेशन को ले लीजिए, 4 शादियों का इशू ले लीजिए, सूरत तौबा में आईनी जिहाद की आयतों को ले लीजिए, और बहुत सारी भी ले लें। आज लोगों ने दूरबीन लगा लगा कर कुरान के नक्श ढूंढने चाहे, नहीं मिले। ये कुरान 1400 साल पुरानी किताब आज भी आपके मेरे हाथ में है। देखिए आप में से सब डिफरेंट स्टेटस के लोग हैं ना, हर एज के हर तरह के लोग बैठे हैं, हमारी क्लासेस में 8-10 साल की बच्ची भी बैठती है, और 60-70-80-90 की सिस्टर्स भी बैठती हैं। मुझे नहीं कभी एक दिन भी ये कंप्लेन आई कि इस क्लास को 2 हिस्सों में बांटें और एक यंग बच्चियों के लिए करें और एक आंटीज़ के लिए करें। कुरान की तफसीर में नहीं ये इशू कभी आया मैं, क्यों, ये किताब हर एक को उसके लेवल पे समझ आती है। जैसे आप में से इस वक्त कोई स्टूडेंट है, आई एम श्योर कि आप इस सूरत के बाद पढ़ने के सीखने के बाद आपको इसमें से एज अ स्टूडेंट लाइफ आपको बहुत सारी गाइडलाइन मिल जाएगी, और हो सकता है आप में कोई इस वक्त बच्ची की क्या पोती की शादियों की तैयारियों में हो, उसको उसके लिए गाइडलाइन मिलेगी। तो किताब में कोई टेढ़पन नहीं है, सो डोंट बी कॉम्प्लेक्स्ड, इसमें मैसेज आपके मेरे लिए, अपनी किताब पे शर्मिंदा ना हो। बहुत सारे लोग हैं जो कुरान के आपको हुक्मों पे शर्मिंदा करेंगे, और 1400 साल पुरानी किताब पढ़ते हो। जैसे मेरी एक क्लास थी तो उसमें बड़ी मॉडस्कॉट सिस्टर्स आती थी, तो जो एक सिस्टर है तो उसने मुझे कहा कि एक्चुअली मैंने अपनी फ्रेंड्स को ये नहीं कहा कि हम वहाँ कुरान पढ़ते हैं, मैंने उनको कहा मैं वहाँ लैंग्वेज कोर्स कर रही हूँ जिसमें हम अरेबिक पढ़ते हैं। तो अगर आपसे भी कभी बात हो तो आप भी यही लफ्ज़ बोलिएगा, भाई इतने तरद्दुद की ज़रूरत क्या, नहीं अरेबिक कोर्स इज़ इन है कि आजकल लैंग्वेज को नोश कर रहे हैं, फ्रेंच सीख रहे हैं, बट कुरान पढ़ना, शर्म आती है लोगों को कि 1400 साल पुरानी किताब पढ़े। मुझे किसी ने रिसेंटली ये कहा, उन्होंने क्लास ज्वाइन की तो किसी को शौक में बताया होगा, तो कहने लगी लो 1400 साल पुरानी किताब पढ़ के अब तुम बैकवर्ड होना चाहती हो। तो आप देखिएगा ये किताब कैसे रोशन ख्याल बनाती है, आगे ही आ रहा है। तो कभी शर्मिंदा ना हो, मैं कहती हूँ 200 साल की भी ज़िंदगी मिले ना तो जो काम मैं आखिरी दिन तक भी ना छोड़ूं, मैं वो ये कुरान पढ़ाना ना छोड़ूं। ये ऐसी खूबसूरत एनर्जी है, मैं कहती हूँ ये तो आपका ऑक्सीजन मास्क है, और ये उसको समझ आती है जो लेता है। आप लेने वालों को भी ऐसे ही लगता होगा, मैं भी जब लेती हूँ मुझे भी ऐसे ही लगता है, और देती हूँ तो भी ऐसे ही लगता है। तो लिहाजा इस किताब की तारीफ है, और ये अंधेरों से रोशनियों में लेकर आती है, ये किताब ज़िंदगी को अंधेरों से रोशनियों में लाती है। सूरत अल आराफ में हम पढ़ चुके हैं, सूरत इब्राहिम के शुरू में, ली तुखरिजन नास मिनज़ ज़ुलुमात इलन नूर, असल में तो ये इंसान को रोशन ख्याल बनाती है, ऑप्टोमिस्टिक बनाती है। खैर उसके बाद آپ دیکھیں کہ اس میں کیا پتہ چلتا ہے کہ اللہ تعالیٰ نے یہ چیز ہمارے لیے بہت ہی خوبصورت رکھی. چلیے آگے تھوڑا سا بڑھتے ہیں کیونکہ کتاب کی خوبیاں تو بار بار آئیں گے اور دیکھیں گے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ یہ ٹیڑھ نہیں ہے اس میں اور یہ بڑی صاف ستھری کتاب ہے. اگلا لفظ پڑھا ہے میں قیم, قیمن, سیدھی ہے, ایریکٹ. یہ پھر پینسل ہی لاؤں گی. یہ دیکھیں یہ پینسل اس پوزیشن کو جیومیٹرک میں کہتے ہیں سیدھا, ایریکٹ. اس کو کہتے ہیں انکلائنڈ, اینگل. یہ 30 کا اینگل, یہ 45 کا اینگل ہوتا ہے, یہ 90 کا ہوتا ہے, یہ 160 کا ہو گیا, یہ پورا گھما لیں گے تو 360 کا ہوگا. یہ کتاب کیسی ہے اب اس کو میں سمجھانا اس لیے چاہ رہی ہوں کہ شاید یہ مائنڈ میپ آپ کے سامنے بن جائے. یہ کتاب بالکل سیدھی ہے, قیم. پہلے دور میں کبھی آپ نے ترازو سے چیزوں کو تولتے دیکھا تھا؟ ذہنوں میں ہے, چینی تولتا تھا کوئی, گندم تولتے دیکھا ہوگا نا. بس وہ جو ترازو ہوتی ہے نا, وہ اب کوئی ایسی مثال لے لے کہ دو پلڑے ہیں بالکل سیدھے, اوپر اس کے ترازو کے ایک سیدھا ڈنڈا ہوتا ہے, پھر اس کے اندر ایک چھوٹا سا نیل ہوتا تھا اور اس کو بالکل اس کے میڈل میں آنا ہوتا ہے. جدھر وزن جھکے وہ نیل ادھر جاتا ہے. کچھ اسی قسم کا میمیج بنا لے. یہ بتائیے کہ ترازو کے جو چین ہوتے تھے نا, جس کے ساتھ وہ دونوں پلڑے بندھے ہوتے ہیں, وہ بھی برابر ہوتے ہیں؟ کئی دفعہ مجھے اچھی طرح ذہن میں آتا ہے, ہمارے گھر میں ایک بابا ہوتا تھا, وہ کافی اس طرح کے کام کرتا رہتا تھا, تو وہ کتنی دیر لگاتا تھا پہلے خالی ترازو کو پکڑ کے. باجی یہ سیدھی نہیں ہے, وہ ہماری امی کے ساتھ جو بھی بات کر کہ ابھی اس کی وہ چین لٹکی ہوئی ہے, ٹیڑھی ہے. جو ترازو خود ٹیڑھا ہے وہ دوسرے کو کیسے ناپے گا؟ 5 کلو کا باٹ ہے اور اس کے اوپر آپ 6 لکھ دیں, باٹ ہی خراب ہے نا. قرآن خود قیم ہے, سیدھا ہے. اگر اس کو ٹیڑھا کر دیں گے تو ساری دنیا کا معیار بدل جائے گا. بات سمجھ رہے؟ جب قرآن کو ریلیکسڈ نیوٹرل مائنڈ کے ساتھ آپ کھولتے ہیں نا, تو یہ قیم ہے. خواہشیں اس کو انکلائن کر دیتی ہیں, نہیں 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 میری خواہش کے راستے میں یہ بات رکاوٹ بن رہی ہے, اس کو چینج کرو. کبھی پریشر, پیئر پریشر, نہیں نا اب اس ملک میں آ کے تو یہ نہیں ہو سکتا نا, چلو بھائی آپ نہ کریں وہ کام, نہیں آپ سے ہوتا, دعا کریں انشاءاللہ اللہ آپ کا عذر دور کر دے گا, ایک وقت آئے گا. نہیں کہتے نہیں اس کو کتاب میں جا کے چینج کرو, کہو کہ یہ ہونا ہی نہیں چاہیے. کوئی بھی مثال لے لیجئے, معیشت کی, معاشرت کی, لکھنے کھانے پینے دنیا گزارنے کی. لوگ کیا چاہتے ہیں کہ اپنی غلط چیز کی دلیل قرآن سے ملے تاکہ دکھا سکیں جی کہ آج کے دور میں قرآن یہی کہتا ہے. قرآن کہتا ہے نہیں, میں قیم ہوں, آئی ایم اسٹریٹ. 1400 سال سے جس طرح تھا ویسے ہی ہے. آیا کیوں؟ لِيُنذِرَ بَأْسًا شَدِيدًا مِنْ لَدُنْهُ. بڑی بڑی بات ہے, یہ قرآن انذار کے لیے آیا ہے. ٹو وارن, کس سے؟ ایک بہت بڑی آفت. اور آپ کہتے ہیں بَأْسًا شَدِيدًا, جہاں کے ویسے تو بوس کہتے ہیں لڑائی کو, مصیبت, کلیمٹی, پر بَأْسًا شَدِيدًا جہاں قیامت کو آئے گا. قیامت کے بعد کے حساب کتاب کے لوگوں, تمہارے اوپر ایک بہت بڑی آفت آنے والی ہے اور وہ تمہیں بتائے گی. اب آپ دیکھیے یہاں باس کے لفظ کو تھوڑا سا کھولوں گی تو آپ کو اس میں ایک بڑا پیارا اینگل دکھے گا. جب یہ لفظ واحد کے لیے ہوتا ہے تو جنگ اس کا معنی ہے, باس, ٹھیک ہے. جمع کے طور پہ آ جائے بوس, دونوں لفظ آئے ہیں قرآن میں بہت جگہ, تو سختی, مصیبت, بھوک اور تکلیف ہے. آیت بر 177 سورہ بقرہ کی ہے, اس میں بھی یہ لفظ آیا تھا, والصابرین فی الباس, کہ صبر کرنے والے جنگ کے وقت پہ, مصیبت کے وقت میں. اب یہاں اس کو دیکھیے, تھوڑا سا آپ واپس سورت کے تھیم پہ آ جائیں گے. نمبر ایک, قیامت, اس کے بعد کی جھلکیاں, لیکن اس سے اس دجالی فتنے کی طرف اشارہ ہے جو قیامت کے قریب آئے گا, قرب قیامت کے فتنے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, کوئی نبی ایسا نہیں گزرا نہ رسول جس نے اپنی قوم کو دجالی فتنے سے آگاہ نہ کیا ہو, کیونکہ یہ فتنہ مومن کے لیے سخت ترین امتحان ہوگا اور پوری انسانی تاریخ میں اس فتنے سے بڑا کوئی فتنہ نہیں ہوگا. ٹھیک ہے, تو کیا سمجھ آ گیا؟ اور تیسری بھی اس کی ایک تفسیر ہے جو ذرا سی آپ سے ریلیونٹ میرے سے نہیں, اس لیے میں بس اشارہ کر دیتی ہوں. آپ کہتے ہیں کہ قیامت سے پہلے ایک بہت بڑی جنگ لگے گی, جیسے آپ کہتے ہیں نا ورلڈ وار, فرسٹ, سیکنڈ ورلڈ وار کہتے ہیں نا, اسی طرح ایک تھرڈ ورلڈ وار ہوگی. پورے حدیثوں میں اس کے دلائل موجود ہے, ملحمت العظمیٰ کہتے ہیں. تو بعض کہتے ہیں کہ اس میں اس سے بھی مراد ہے, یعنی دجال کے ساتھ جو جنگ ہوگی اس دور میں, بعض کہتے ہیں کہ اس کا اس میں ذکر ہے. بہرحال جو بھی بات ہے, میرے آپ کے لیے اتنا کافی ہے کہ ہم اس قرآن کو تھام لیں. دنیا کے دھوکے اور فریب سے نکالنے والی یہ کتاب ہے. और नबी सल्लम ने फरमाया मेरे बाद 30 झूठे दज्जाल निकलेंगे और जिसमें सबसे बड़ा आखिरी दज्जाल होगा। तो हर वो बंदा जिसने कुरान से अगेंस्ट बातें या कोई भी ऐसा दावा किया वो ऐसा ही था। अल्लाह ताला आपको मुझे इससे बचा कर रखे। फिर इसी तरह से आप देखिए कि बबशिरिल मोमिनीन, आपको खुश किया जा रहा है, खुशखबरी ईमान वालों के लिए। ये कुरान खुशखबरी देता है। देखिए आप मिरर में देखें, आप बहुत अच्छे लग रहे हो तो मिरर क्या कहता है, बहुत अच्छे लग रही हैं आप। स्माइल दें तो आपको स्माइल दिखेगी ना उसमें। और ज़रा कभी अपना चेहरा बिगाड़ के देखें तो क्या दिल करेगा पीछे से कोई ना देख रहा हो। और कभी बच्चों को जैसे आप घूर रही होती हैं, अगर उसको कोई कैमरा देख ले तो क्या होगा। बात समझ गए, कुरान रिफ्लेक्शन है। ईमान वाला ईमान वाले काम करके इस कुरान को सुनता है तो ये आईना उसका प्यारा सा चेहरा दिखाता है। और गुनाह गलत फिसक फजूर के बाद इस आईने में देखें तो इतनी करी शक्ल दिखती है कि फिर बंदा थोड़े दिन देखता ही नहीं। याद रखिए इफ़ेक्ट्स ऑफ सिन में पहला इफ़ेक्ट गुनाहों के असरात में इमाम इब्ने कय्यम ने पहला असर यह लिखा है कि दिल से इल्म की मोहब्बत चली जाती है। इमाम शाफी एक दफ़ा क्लास में जा रहे थे स्कूल में, रास्ते में एक खूबसूरत औरत के पाँव पे शायद नज़र पड़ गई, रुके फिर भी नहीं चले गए, लेकिन उस दिन फोकस नहीं है क्लास में। एंड पे उस्ताद को कहते हैं कि आज मैं तवज्जो नहीं दे सका अपने सबक पे। कहा क्यों, क्या हुआ, कोई नई बात हो गई? कहा बस आज सुबह आते हुए ये मंजर हुआ। फिर उस पे उस्ताद ने जो नसीहत की उसको एक बड़े प्यारे शेर में कहते हैं, शिकाउ तो इला वकी मिन सुए हिफ्सी, मैंने शिकवा किया अपने उस्ताद वकी से कि मेरा हाफजा कमज़ोर हो गया। तो उस पे मेरे उस्ताद ने मुझे नसीहत की कि अल इल्म नूरुन, इल्म तो एक नूर है और अल्लाह ये नूर कल्ब आसी को नहीं देता, तो गुनाहों को छोड़ दो। तो याद रखिए ये कुरान सुनना मुश्किल भी लगे और आप सुनते रहना तो खुशखबरी है कि आप अभी वो लेवल पे नहीं पहुंचे कि आप आईने में नहीं देख रहे। लेकिन जब दिल ये कहने लगे ना छोड़ दो, सुनना ही नहीं है, तो फिर वो आखिरी कैफियत है कि फिर इंसान अपना चेहरा भी नहीं देखता। चलिए अमल साले क्या हुआ, बेस्ट क्वालिटी के, आपके हालात और आपके वाकयात के मुताबिक। क्वालिटी कॉन्शियस होना है, क्वांटिटी नहीं। देखिए एक बंदा रात को 20 नफिल पढ़ता है, मिसाल है, आप कहते हैं मैं तो सिर्फ दो, क्या मैं तो चार पढ़ सकी, पर मैंने कोशिश की कि उसमें जो मुझे कुरान की सूरतें याद थी वो पढ़ लूँ, फिर मैं उसमें महसूस करूँ मैं अल्लाह के आगे खड़ी हूँ, वामा मन खाफ मकाम रब्बी ही जन्नत। आप क्वालिटी से चार पढ़ रहे हैं, पूरा यकीन रखें कि आपके ये चार जल्दी जल्दी गिनती पूरी करने वाले 20 से बेहतर होगा। तो क्वालिटी कॉन्शियस होना है, क्वान्टिटी कॉन्शियस नहीं होना। दूसरी अमल सवाले कब होता है, बुरे हालात में भी अमल किया। हर दिन नमाज पढ़ के सोते थे ईशा में माशाल्लाह, पर एक दिन इतने मेहमान आए कि कमर टूट रही थी, छोड़ो ईशा नहीं पढ़ती, और पढ़ती नहीं कहते, बंदा कहते ज़रा सा सो के उठती हूँ फिर पढ़ती हूँ, पता चला सूरज साहब आ गए, फजर भी चली गई है। आप कहते नहीं, मैंने आज इन मुश्किल हालात में भी पढ़नी है, क्योंकि आज तो घर में इतनी खुशी का मौका था। तो वो अमल साले होगा, समझ आ रही है, क्वालिटी क्वांटिटी और उसके बाद हालात, ये सब कुछ होगा। चलिए अजरन हसना जो मिलना है उसको कभी आगे देखेंगे, आ रहेगी आगे वो एक और आयत, लेकिन यहाँ जिस पे बात करूँगी, माँ के सी नफी ही अबदा। मकसा कहते हैं परमानेंट रेजिडेंसी को, आप नॉर्वे के परमानेंट रेजिडेंट हैं या ऐसे ही हैं? मकसा उम कुसी का लफ्ज़ भी आता है हज़रत मूसा की तरफ नस्बत करके। कुरान पाक में जन्नत के तस्करे हों या जहन्नुम के, ख़ास तौर पर जन्नत के, अल्लाह की एक सुन्नत समझ लीजिए और आपको अल्लाह पे बहुत प्यार आएगा इंशाल्लाह। और वो क्या, एक दफ़ा जन्नत में आप चले गए वहाँ से आप निकलेंगे नहीं, यानी आप कह लें कि देर इज़ नो एग्ज़िट इन जन्नत, बस एंट्री है, यू नीड टू एंटर। आप इसको आप समझिए कैसे, देखिए आप यहाँ से अमेरिका जाते हैं, आप कहते हैं चले हम वहाँ थोड़े दिन रहकर हम कनाडा जाएंगे, फिर वहाँ से हमने आगरा जाते हैं, फिर एक होटल लेंगे, फिर हम बिल्कुल वो फॉल जो है उसके सामने का व्यू लेकर 8 दिन के लिए रहेंगे। अब आप सोचते हैं टिकट का ख़र्चा, यहाँ से जाना आना, होटल का पैकेज, कहीं भी जाते हैं तो हमारे पास कुछ करेंसी होती है ना, हम उसके अंदर रहते हुए अपना काम करके वापस आ जाते हैं, है ना, ये सिंपल सी बात। दुनिया में आप किसी मुल्क में जाएं, क्रेडिट पे यूज़ करें, चेक करें, पेपॉल करें, लेकिन एवनी वे आपको देना तो पड़ता ही है ना, और जिस दिन पैसा ख़त्म होटल वाले कहेंगे छुट्टी कीजिए या फिर आप बाद में और दें। जन्नत की बात लीजिए, इट्स अ रिजॉर्ट, जन्नत एक बहुत बड़ा फनप्लेक्स है, मुझे भी जाना है, आपको भी जाना है। इस दुनिया में हम क्या कर रहे हैं उसकी करेंसी जमा कर रहे हैं। जैसे बच्चों को छुट्टियों में कहीं ले जाने के लिए बाप बेचारे एक्स्ट्रा हेल्प करते हैं, कुछ एक्स्ट्रा काम करते हैं कि चलो इस छुट्टियों में हम बच्चों को इधर ले जाते हैं उधर ले जाते हैं। फिर बच्चों को तो नहीं पता होता, लेकिन मियाँ बीवी खुसर पुसर कर रहे होते हैं, नहीं इतने दिन का ही ठीक है, इससे ज़्यादा खर्चा पड़ेगा, ये है वो है ना। अब इमेजिन कीजिए अगर अल्लाह ने ऐसा कहा होता। आप अपनी एज सामने रख के लिखिए, 10 साल शुरू के निकाल दें जो आपका चाइल्डहुड गुजर गया उससे लेकर आज तक। हम एक इमेजिनरी सी एज बना लेते हैं 30 ईयर आपने नेकियां की। हर दिन की नेकी जन्नत में आपका एक दिन का खर्चा पूरा करा दे, अब क्या होगा? आप जन्नत में गए, 40 ईयर्स रहे, तो आप फरिश्तों की तरफ से एक आपके नाम पे वो बिल आता है जी के चेकआउट साइन प्लीज, क्योंकि आप तो ज़िंदगी में सिर्फ 40 ईयर्स काम करके आए और आपने पे की, तो अब यू हैव टू गो। कैसा लगता हमें? जान निकल जाती। चले आप मैं हम कहते हैं हमें 40 ईयर अल्लाह ने मौका दे दिया, किसी को 30 दिया, लेकिन कोई दुनिया में आता 12 साल का मर जाता, उसको तो सिर्फ 2 साल नेकियां करने का मौका मिला। और हो सकता है हिदायत किसी को आज मिली तो 15 दिन बाद दुनिया से चला गया। तो क्वेश्चन ये है कि वाई माँ के सीन, मेरा सवाल समझे? अल्लाह ने दुनिया में जितना ज़्यादा अरसा हम नेकियां करके आखरत की करेंसी जमा करते, अगर सिर्फ उसमें पैकेज मेरा आपका जन्नत में बनाया होता, तो मेरा लिए सबसे लंबा तो फिर नूह अलैहिस्सलाम रहते 950 साल। हमारे अपने प्रॉफिट का तो वो भी 63 साल का ही होना था। अल्लाह की सुन्नत देखिए बड़ी प्यारी बात है। तुम एक दिन, एक साल, एक महीना, 10 साल, जब से तुमने ये अपने आप को तब्दील करने की नीयत से काम शुरू कर दिया ना कि ये मैंने काम करना है, अल्लाह ने तुम्हें उसके बाद से फॉरएवर का वीज़ा दे दिया। आप 1 वीज़ा लगवाते हैं, इसको ऐसे भी समझ लीजिए सिंगल एंट्री वीज़ा। वीज़े लगवाए हों कभी तो अंदाज़ा होगा, एक दफ़ा जाएंगे तो ख़त्म। कभी होते हैं मल्टीपल, ऐसे ही है ना, सिंगल एक दफ़ा दाखिल हुए ख़त्म, दैट्स इट, दोबारा फिर रोना पड़ेगा, फिर लगाना पड़ेगा, ऐसे ही है ना। जन्नत वो जगह है, एक दफ़ा आपकी आँख ने देख लिया, कान ने सुन लिया, अल्लाह आपको वहाँ से नहीं निकालेगा। ये अल्लाह की मोहब्बत है, ये है अल्लाह की रहमत। हदीस में आता है अल्लाह जन्नत को कहता है तू मेरी रहमत है। फिर इसके बाद आप देखिए यहाँ तक तो बड़ा प्यारा सीन है, और अल्लाह मुझे आपको जन्नत की किसी नेमत से महरूम ना करें।